यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश। संविधानको सबल कार्यान्वयनमा सबै दलहरू एक हुनुपर्नेमा राष्ट्रिय सभाका सांसदहरूको जोड़। र दक्षिण पश्चिम हाइटीमा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा 24 जनाको मृत्यु। प्रतिनिधि सभाको आजको बैठक दलहरूबीच सहमति हुन नसक्दा प्रभावित भएको छ। माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले बोलेको माओवादी हिंसा शब्द संसदको रेकर्डबाट हटाउन माग गर्दै संसद अवरोध गरेपछि आज बिहान सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएको थियो। माओवादी हिंसा शब्द संसदीय कि असंसदीय भन्ने विवादले यही भदौ 26 गतेको प्रतिनिधि सभाको बैठक अवरूद्ध भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सशस्त्र युद्धलाई अपमानित गर्ने गरी सत्तारूढ़ दल नेकपा एमालेका सांसद भट्टराईले माओवादी हिंसा शब्द प्रयोग गरेको बताउँदै आएको छ। भदौ 12 गतेको बैठकमा एमाले सचिव भट्टराईले हिंसा शब्द प्रयोग गरे लगत्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्दै हिंसा शब्द संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। बैठकमा सभामुख देवराज घिमिरेले नियमापत्तिका सन्दर्भमा अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिनुभएको थियो। त्यस अनुसार सभामुख घिमिरेले भदौ 26 गते एमाले सचिव भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नरहेको र संसदको रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाउनु भएको थियो। त्यसपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सभामुखको निर्णयमै प्रश्न उठाएको छ। राजनीतिक आन्दोलनलाई हिंसाको संज्ञा दिने प्रयास भएको भनेर माओवादी केन्द्रको संसदीय दलको बैठकले हिंसा शब्द रेकर्डबाट नहटाएसम्म संसद चल्न नदिने निर्णय गरेको छ। यस सम्बन्धमा आज बिहान सभामुख घिमिरेले बोलाउनु भएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक बिना निष्कर्ष सकिएको थियो। छलफलमा सभामुख घिमिरेले आफूले संसद सचिवालयको अध्ययन सहितको राय, संविधान, कानून, अभ्यास समेतका आधारमा निर्णय लिएको भन्दै रूलिङ मानेर संसदमा अवरोध नगर्न आग्रह गर्नुभएको थियो। बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माओवादी हिंसा असंसदीय शब्द रहेको र यस अनुसार नै सभामुखले निर्णय लिनुपर्ने अडान राख्नु भएको थियो। दुवै पक्षका आफ्नो अडानका कारण छलफल बिना निष्कर्ष टुंगिएको थियो। यस्तै सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात माओवादी केन्द्रले अनौपचारिक छलफल गरेर पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले संविधानको सबल कार्यान्वयनमा सबै दलहरू एक हुनुपर्ने बताउनु भएको छ। बैठकको विशेष समयमा बोल्ने सांसदहरूले मुलुकलाई सही दिशामा लैजान, संविधानको कार्यान्वयनमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ़न सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले चाडपर्व नजिकिएसँगै खाद्यान्न र यातायातमा मूल्य वृद्धि भएकोले स्थानीय बजारको अनुगमन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण पनि गराउनुभयो। यस्तै बैठकमा सांसदहरूले कृषि आधुनिकीकरण मार्फत निर्यात र रोजगारी वृद्धि गर्न प्रविधि भित्र्याउन आवश्यक कदम बढ़ाउनु पर्ने, कृषि क्षेत्रमा वैदेशिक अध्ययन तथा अनुभव हासिल गरेका नागरिकलाई रोजगारी सृजना गर्नुपर्ने बताउनुभयो। सभाको विशेष समयमा सांसदहरूले बोल्ने क्रम अहिले पनि जारी छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचार जन्य कसूरको पहिचान, अनुसन्धान र अभियोजन सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउन आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सम्बन्धमा गरेका काम कार्यवाहीहरू समेटेर पेश गरेको प्रतिवेदनमा उठाएका महत्वपूर्ण विषयलाई सरकारले प्रभावकारी ढंगले सम्बोधन गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले आयोगको संस्थागत क्षमता विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कार्यवाहीलाई पारदर्शी र थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो। प्रमुख आयुक्त राईले आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारीका साथै भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्ने, राज्यको नीति निष्पक्ष र तटस्थताका साथ कार्यान्वयन गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आयोगमा विभिन्न माध्यमबाट 36,186 उजुरी प्राप्त भएकामा 27,714 उजुरी फर्छ्योट भएको जानकारी गराउनुभयो। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताउनु भएको छ। आज बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनुकूल थप सुदृढ़ तथा सबल बनाउन विद्यमान ऐन कानून परिमार्जन गर्न विधेयक अघि बढ़ाइएको बताउनुभयो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानून निर्माणका लागि विधेयक अघि बढ़ाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजस्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पुर्याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रूपमा सुरक्षा निकाय रहेको बताउनुभयो। परिवर्तित राजनीतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरण अनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवं चुनौतीपूर्ण रहेको बताउँदै लेखकले त्यसका लागि राज्यले व्यावसायिक तथा दक्ष जनशक्ति सहितको सुरक्षा निकायहरूको प्रबन्ध गरेको बताउनुभयो। सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई पेशागत रूपमा दक्ष एवं क्षमतावान बनाई राज्य प्रदत्त जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभूत तथा उन्नत तालिमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीप्रति पछिल्ला दिनमा जनताको आकर्षण बढ़ेको दावी गर्नुभएको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा दिवंगत नेता पुष्ट बहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले माओवादी जनताको बीचमा थप स्थापित हुँदै गएको र आकर्षण बढ़ेको बताउनुभयो। माओवादी केन्द्रको विषयमा चिन्ता नगर्न र संख्या नतोक्न आग्रह गर्दै पूर्व मन्त्री समेत रहनुभएका नेता पुनले आगामी दिनमा आफूहरू थप सबल र सक्षम बन्ने व्यक्त गर्नुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका एक स्थित भारदहको कंकालिनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ। भारदहबाट सुनसरीतर्फ जाँदै गरेको माइक्रोबसले सड़क छेउमा उभिएका अनिता देवी अधिकारी र उनका 10 वर्षीय नाति आदर्श अधिकारीलाई ठक्कर दिएको थियो। घाइते भएका बालकको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको सिमलतालमा सड़कबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन्। ट्रक पानी बाहिर किनारमा रहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक भेषराज रिजालका अनुसार चालक यम बहादुर घलेको मोबाइल स्विच अफ छ। चालक सम्पर्कमा नरहेकोले घटना शंकास्पद देखिएको उहाँले बताउनुभयो। यातायात कार्यालय मार्फत ट्रक धनीको पहिचान गरेर चालकको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो। ट्रकमा 2225 कार्टुन तेल लोड गरिएको थियो। ट्रक आज बिहान सड़कबाट झण्डै 100 मिटर तल त्रिशुली किनारमा खसेको हो। नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि शुरू भएको छ। अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदान प्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ। सेप्सिस रोग मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये अति घातक रोग हो। सेप्सिस रोगका कारण रगतमा संक्रमण हुने र मानिसको शरीरका महत्वपूर्ण अंगहरू पूर्ण रूपमा क्षतिग्रस्त हुने चिकित्सकहरू बताउँछन्। यसबाट बच्न यो रोग लागेको थाहा हुनासाथ लापरवाही नगरी स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने चिकित्सकहरूको सुझाव छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
मानिसको शरीरमा विभिन्न प्रकारका रोग तथा समस्या हुन्छन्। त्यो मध्ये सेप्सिस एक खतरनाक स्वास्थ्य समस्या हो। चिकित्सकका अनुसार हाम्रो शरीरको कुनै अंगमा कुनै रोगको संक्रमण भयो र त्यो संक्रमणले शरीरका अन्य महत्वपूर्ण अंगमा असर पुर्याउने प्रक्रियालाई मेडिकल भाषामा सेप्सिस भनिन्छ। नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका डाक्टर अनुप शर्मा।
जब एन्टिबायोटिकहरूले हाम्रो रोगको कीटाणुहरूलाई मार्न सक्दैन, हाम्रो रोगले झन झन चिकित्सित पार्दै जान्छ। हाम्रो शरीरमा लाग्ने रोगका किटाणुहरू साधारणदेखि कडा एन्टिबायोटिक दिँदा पनि नमर्ने भएमा मृत्यु नै हुने भयावह स्थिति उत्पन्न हुन्छ।
नेपालमा हरेक वर्ष आईसीयूमा भर्ना भएका 30% बिरामीको मृत्यु सेप्सिसका कारण हुने गरेको छ। मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जाने अवस्थालाई सेप्सिसको पहिलो चरण भनिन्छ। यो अवस्थामा मानिसको फोक्सो, कलेजो, मृगौला लगायतका शरीरका महत्वपूर्ण अंगमा असर गर्छ। अर्को चरणमा संक्रमण तीव्र गतिले फैलिँदै शरीरका अङ्गलाई चाहिने रगत अक्सिजन र पोषक तत्व लगायतको कमी भई बिरामीको मृत्यु सम्मको जोखिम हुने गरेको चिकित्सक बताउँछन्।
समयमा उपचार भएन भने त त्यो झन भन्दा झन बढ्दै जाने, जति ढिलो भयो त्यति गाह्रो हुने हुन्छ। बिरामी सेप्सिस भएर प्रेसर घट्न थाल्यो भने हरेक घण्टा जति उसले ढिलाइ गर्छ त्यसमा चाहिँ उसको मृत्यु दर चाहिँ प्रत्येक घण्टा 6-7% बढ्ने हाम्रो अनुसन्धानहरूले पनि देखाएको।
पछिल्लो समय विकसित राष्ट्र सहित मध्यम र कम आय भएका मुलुकमा समेत भयावह र तीव्र गतिमा सेप्सिसको समस्या बढ़िरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर सेप्सिसबाट वर्षेनी 1,10,00,000 मानिसको मृत्यु हुने र 4,90,00,000 मानिस सेप्सिसबाट संक्रमित र 4,70,00,000 5,00,00,000 मानिस सेप्सिसबाट प्रभावित हुने गरेको तथ्याङ्क रहेको छ। रगतमा प्लेटलेट्स कम हुनु, पिसाबको मात्रा कम हुनु, श्वास प्रश्वासमा गाह्रो हुनु, अर्धचेत हुनु सेप्सिसका लक्षण हुन्। त्यसैले लापरवाही नगरी समयमै उपचार गर्नुपर्ने चिकित्सकको सुझाव रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण पश्चिम हाइटीमा एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा 24 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागुएनमा हिजो भएको विस्फोटमा परी करिब 40 जना घाइते भएका संचार माध्यमहरूले जनाएका छन्। घाइते मध्ये केहीको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले जानकारी दिनुभयो। म्यानमामा यागी नामक आँधीका कारण मृत्यु हुनेको संख्या 74 पुगेको छ। ग्लोबल न्यू लाइट अफ म्यानमाले एक विज्ञप्ति प्रकाशित गरी बाढ़ीले 65,000 भन्दा बढ़ी घरमा क्षति पुर्याएको, 5 बाँध भत्काएको तथा शुक्रबार साँझसम्ममा बाढ़ीका कारण 89 जना बेपत्ता भएको उल्लेख गरेको छ। यसै गरी शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार जुन्तामा यसअघि 33 जनाको मृत्यु भएको थियो भने 2,35,000 भन्दा बढ़ी मानिस विस्थापित भएका थिए। यस्तै राजधानी न्यापितको बाहिरी भाग लगायत मध्य क्षेत्रका केही भाग डुबानमा परेको, पहाड़ी क्षेत्रका धेरै स्थानमा पहिरो गएको, सड़क र पुलमा क्षति पुगेको तथा फोन र इन्टरनेट लाइन समेत बन्द हुँदा सूचना संकलन गर्न कठिन भएको अधिकारीहरूले बताएका छन्। भेनेजुएलामा देशलाई अस्थिर बनाउने षड्यन्त्र गरेको भन्दै 3 अमेरिकी, 2 स्पेनी र 1 चेक नागरिकलाई पक्राउ गरिएको छ। आन्तरिक मन्त्री डियोस डाडो काबेलोले उनीहरूको साथबाट 100 हतियारहरू पनि बरामद गरिएको र पक्राउ परेकाहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य शीर्ष अधिकारीहरूको हत्या गर्ने योजना बनाएको बताउनुभयो। भेनेजुएला सरकारले हिरासतमा रहेका स्पेनी नागरिकहरू म्याड्रिडको नेशनल इन्टेलिजेन्स सेन्टर सीएनआईसँग सम्बन्धित रहेको बताएको छ। स्पेनी सरकारी स्रोतले भने ती दुवैजना गुप्तचर संस्थासँग सम्बन्धित नभएको स्पष्ट पारेको छ। रोमानियाको पूर्वी क्षेत्रमा मुसलधारी वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 4 मृत्यु भएको छ। वर्षा र बाढ़ीका कारण हजारौं घरहरू ध्वस्त भएकाले विस्थापितहरूलाई सैन्य डुंगा र विमानहरूबाट सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री मार्सेल सियोलाकुले थप मानवीय क्षति हुन नदिन प्राथमिकता दिएको र पीड़ितहरूको उद्धार कार्य जारी रहेको बताउनु भएको छ। मुसलधारी वर्षापछि चेक गणतन्त्र, पोल्याण्ड, अस्ट्रिया, स्लोभाकिया र हंगेरीमा बाढ़ीको चेतावनी दिइएको छ। अब मौसम। हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसूनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश। संविधानको सबल कार्यान्वयनमा सबै दलहरू एक हुनुपर्नेमा राष्ट्रिय सभाका सांसदहरूको जोड़ र दक्षिण पश्चिम हाइटीमा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा 24 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।